यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टीको 76 स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। शिक्षा मन्त्री विद्या भट्टराईले असहमतिमा नभई स्वास्थ्यका कारण राजीनामा दिनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। कक्षा 12 परीक्षा निर्धारित मितिमै गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय। सहज वातावरणमा परीक्षा सञ्चालनका लागि सहकार्य गर्न सरोकारवाला सबैलाई बोर्डको आग्रह। र काश्मीरको पहलगाम क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परि 5 जनाको मृत्यु।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी समृद्ध र समतामूलक समाज निर्माणको अगुवाई गर्दै अघि बढ़िरहेको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको 76 स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीले स्थापनादेखि नै परिकल्पना गरेको समानता सहितको समृद्ध र शान्तिपूर्ण समाज निर्माणमा आफ्नो पार्टी लागिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले विभाजन गर्ने र षड्यन्त्र रच्नेहरूबाट पार्टीलाई बचाएर सफलतापूर्वक कम्युनिष्ट आन्दोलनलाई अघि बढ़ाइएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले असहमतिमा नभई स्वास्थ्यका कारण राजीनामा दिनुभएको स्पष्ट पार्नुभयो।
किन दिनुभयो अरे भन्दा प्रधानमन्त्रीले प्रशिक्षणै दिएन, मैले काम लगाइराखेको छु, सहयोग गरिराखेको छु, सिकाइराखेको छु। उहाँले अस्ति भर्खर पनि अपरेसन गर्नुभयो, घाँटीको अलिक स्वास्थ्य पनि ठिक भएन। उहाँले स्वास्थ्यको कारण देखाउनु भयो, स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नु भएन भने अब त्यो सबै आजको अखबार हेर्नुपर्छ, सबैको हेडलाइन मेरा हेर्नु। आश्चर्य पनि अनौठो आश्चर्य लाग्छ, यस्तो दुश्मनी के कारणले, सबैले एकै ठाउँ बसेर सल्लाह गरेर लेखे जस्तै हो।
शिक्षा मन्त्रीको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकोमा असन्तुष्टि जनाउनुहुँदै प्रधानमन्त्री ओलीले अनावश्यक प्रचारबाजी गर्नुको औचित्य नरहेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको सन्दर्भलाई समेत सरकार ढल्छ भन्ने किसिमबाट प्रचार भएको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले सहमति अनुसार आफूले पद हस्तान्तरण गर्ने उल्लेख गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनले विभाजन र बलिदान बीच आजको अवस्थामा आइपुगेको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको 76 स्थापना दिवस तथा 156 लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले लेनिनको जन्म जयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले आजको आवश्यकता भनेको कम्युनिष्टहरूको एकता नै रहेकोमा जोड़ दिनुभयो। राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा 12 परीक्षा नसर्ने निर्णय गरेको छ। बोर्डको आज बसेको बैठकले परीक्षा नरोक्ने र निर्धारित मितिमै गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो। यता परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहयोग गर्ने शिक्षकहरू भने 21 दिनदेखि सड़क आन्दोलनमा रहेका छन्। शिक्षक महासंघको आन्दोलनका बीच पनि निर्धारित मितिमै परीक्षा गर्ने पूर्ववत अडानमा रहेको बोर्डले परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन सबै विद्यार्थीमा अनुरोध गरेको छ। सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक शिक्षक एवं सरोकारवाला सबैलाई बोर्डले अपील गरेको छ। कक्षा 12 परीक्षा यही वैशाख 11 गतेदेखि हुँदैछ। धनुषाको शहीद नगर नगरपालिका 5 वासुदेवपट्टीमा विष सेवनबाट 3 बालबालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ। विष सेवनबाट स्थानीय सुशील शाहका 8 वर्षीय छोरा आदित्य, छोरीहरू 4 वर्षीय आकृति र 2 वर्षीय आरुषीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरूण बहादुर सिंहले जानकारी दिनुभयो। विष सेवनपछि गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। उपचारको क्रममा बालबालिकाको मृत्यु भएको हो। गम्भीर अवस्थामा रहेकी 30 वर्षीय आमा बबिता शाहको उपचार भइरहेको प्रहरीले जनाएको छ। बबिताले हिजो साँझ 3 सन्तानलाई विष खुवाएर त्यसपछि आफैले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख कष्ट झेलिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सगरमाथा संवादको पूर्व सन्ध्यामा सगरमाथा क्षेत्रको थामे गाउँमा आयोजित आरोही सम्मेलन जलवायु न्यायका लागि संवाद विषयक सम्मेलनलाई आज शुभकामना दिनुहुँदै थामेवासीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। अन्तर्राष्ट्रिय पृथ्वी दिवसका अवसरमा जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथै फाउण्डेशनले तीनै तहको सरकारको प्रत्यक्ष संलग्नतामा बाढ़ी प्रभावित क्षेत्र थामेमा आरोही सम्मेलन जलवायु न्यायका लागि संवाद शीर्षकको कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा रक्षा मन्त्री मानवीर राई, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, कतारकी राजकुमारी तथा सगरमाथा आरोही आशमा अल्थानी सहितको सहभागिता रहेको छ। 3,800 मिटरको उचाइमा रहेको हिम पहिरोले क्षतिग्रस्त बस्ती थामेमा आयोजित सम्मेलनमा विश्वविख्यात आरोही मिङमा डेभिड शेर्पा, कान्छो आरोही तेम्बा छिरी शेर्पा सहितका पर्वतारोहीहरू समेत उपस्थित हुनुहुन्छ। विकास साझेदार संस्था किडार्क नेपालद्वारा आयोजित हिमाली संवाद जुम्लामा शुरू भएको छ। कर्णाली प्रदेशका 10 जिल्लाका नागरिक अगुवा बालबालिका तथा युवाहरूको सहभागितामा हिमाली संवाद शुरू भएको हो। हिमाली संवादको कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले औपचारिक उद्घाटन गर्दै कार्बन उत्सर्जनमा हाम्रो भूमिका नभए पनि जथाभावी बाटो खन्ने, रूख बिरूवा मास्ने र वातावरण मास्ने काम हामीबाट भएकोले जलवायु परिवर्तनको असर देखिन थालेको बताउनुभयो। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही लगायतका वक्ताले कर्णालीमा जलवायु परिवर्तनले पारेका असर र त्यसबाट अनुकूलित हुनेका लागि नीतिगत रूपमा गर्नुपर्ने कामका विषयमा हिमाली संवादमा चर्चा गर्नुपर्ने बताउनुभयो। हिमाली संवादमा कर्णाली प्रदेशभरका 200 जनाको सहभागिता रहनेछ भने 2 दिनसम्म सञ्चालन हुने संवादमा जलवायु प्रभाव तथा अनुकूलन बारे 4 प्राविधिक सत्र सञ्चालन हुने भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले अरूण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ। 2 दिने भ्रमणका क्रममा आज नेपाल आउनुभएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो। त्यस अवसरमा उहाँहरूले आयोजनाको युनिट 2 संयुक्त रूपमा उद्घाटन गर्नुका साथै वृक्षारोपण गर्नुभयो। अवलोकनका क्रममा मन्त्रीद्वयले हालसम्मको आयोजनाको प्रगति र आयोजनाका निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिनुभएको थियो। ऊर्जा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो। भारतका विद्युत मन्त्री खट्टरले नेपाल जलविद्युतको क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने र भारत सरकार नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो। संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजना 900 मेगावाट क्षमताको छ। 1.4 अर्ब लागतमा निर्माण हुने आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रो पावर कम्पनीले लिएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका जनताको लागि नेपालगंज स्थित भेरी अस्पतालमा आजदेखि मृगौला प्रत्यारोपण सेवा औपचारिक रूपमा शुरू गरिएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर निराजन सुवेदीले मानवंग प्रत्यारोपण सेवा केन्द्र संघको समन्वयमा सेवा शुरू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा महिनामा एकपटक मृगौला प्रत्यारोपण गरिनेछ भने स्रोत साधन विस्तारसँगै सेवा नियमित र विस्तारित गरिनेछ। राष्ट्रिय मानवाधिकार आयोगले आन्दोलनरत शिक्षकको माग वार्ताको माध्यमबाट समाधान खोजी बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आन्दोलनरत पक्ष र सरकारसँग आग्रह गरेको छ। आयोगले समयमा नै समस्याको सम्बोधन हुन नसकेमा त्यसबाट लाखौं विद्यार्थीहरूमा मनोवैज्ञानिक रूपमा दूरगामी असर पर्न सक्ने उल्लेख गर्दै शान्तिपूर्ण र सहज तरिकाले समाधान खोज्नुपर्नेमा जोड़ दिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले रियल स्टेट क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताउनु भएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले रियल स्टेट क्षेत्र सम्बन्धी भ्रम चिर्ने जिम्मेवारी व्यवसायीकै भएको बताउनुभयो। उहाँले मुलुकको प्रचलित कानून अनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा आज कर्मचारी संघ संगठनका प्रतिनिधिहरूसँग छलफल गरेको छ। छलफलमा छवटै कर्मचारी संघ संगठनका तर्फबाट प्रतिनिधिहरूले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेट्नुपर्ने 10 मुद्दे संयुक्त मागबारे जानकारी गराएका छन्। कर्मचारीहरूको संघ प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई समेट्ने गरी राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियन रहने व्यवस्था गर्नुपर्ने, नायब सुब्बा पदमा 5 वर्ष काम गरेकाहरूलाई 1 तह बढ़ुवा र 10 वर्ष काम गरेकाहरूलाई 1 श्रेणी बढ़ुवाको व्यवस्था गर्नुपर्ने माग रहेको छ। स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरूलाई एकपटक पुनरावलोकनको मौका दिनुपर्ने, अतिरिक्त सचिवको आवश्यकता नरहेको कर्मचारी मैत्री निजामती ऐन बन्नुपर्ने माग कर्मचारी संघ संगठनको रहेको छ। छलफलमा स्वास्थ्य सेवाका कर्मचारीहरूले स्वास्थ्य सेवालाई छुट्टै विशिष्टीकृत सेवाका रूपमा नै राखेर समयानुकूल स्वास्थ्य सेवा ऐन निर्माणको माग गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्ची खानेपानी आयोजनामा समस्या नहोस् भन्नका लागि वैकल्पिक व्यवस्था गरेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा मन्त्री यादवले समिति सदस्यहरूले राख्नुभएको जिज्ञासामा 81 वटा कार्यक्रम प्रक्रियामा रहेको जानकारी गराउनुभयो। मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेट निर्माण र दिगो विकास लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने कार्यहरूका बारेमा समितिमा जानकारी गराउनुभयो। मानव बस्ती भन्दा खानेपानीको स्रोत होचो स्थानमा भएका ठाउँमा हिउँदको समयमा खानेपानीको समस्या विकराल बन्ने गर्दछ। लिफ्टिङ प्रणालीमा निर्भर पाल्पाका त्यस्ता ठाउँमा विद्युत अनियमित हुँदा र उपकरण बिग्रिँदा खानेपानीको हाहाकार हुने गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
भौगोलिक हिसाबले उच्च स्थानमा रहेको पाल्पा सदरमुकाम धानसेनमा जनसंख्या वृद्धिसँगै खानेपानीको समस्या बढ्दै जान थालेपछि केही वर्ष अघि मात्र कालीगण्डकी नदीको किनार रानीमल क्षेत्रबाट लिफ्टिङ प्रणाली मार्फत खानेपानी तानसेनमा वितरण हुँदै आएको छ। लिफ्टिङ प्रणाली मार्फत खानेपानी आपूर्ति हुने तानसेनमा विद्युत तथा पानी तान्न प्रयोग हुने मेसिनमा खराबी आउँदा खानेपानीको हाहाकार हुने गरेको छ।
सोलरले खाइयो थियो, पहिला सोलर पनि बिग्रिए, पछि फेरि अर्को सोलर हालेको त पनि बिग्रियो, फेरि बिजुलियो भनियो, बिजुली पनि सिंगल फेसलाई काम गरेन।
लिफ्टिङ प्रणाली मार्फत सञ्चालन भएका खानेपानी योजनाहरू सम्पन्न भए पनि विद्युत भोल्टेजको समस्या, उपकरण मर्मतमा समस्या हुँदा निरन्तर सञ्चालनमा समस्या उत्पन्न भइरहेको छ। जिल्लामा स्थानीय प्रदेश तथा संघीय सरकारले अगाडि बढ़ाएका खानेपानी आयोजना 200 भन्दा बढी छन्। ती मध्ये धेरै लिफ्टिङ प्रणालीमा आधारित छन्। पूर्ण रूपमा लिफ्टिङ प्रणालीमा आधारित तानसेन खानेपानी उपभोक्ता समितिमा विद्युत अनियमित बित्दा तथा मोटर पम्प बिग्रिँदा खानेपानीको समस्या हुने गरेको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो।
विद्युतको आपूर्तिमा गडबडी, मशिनहरू बिग्रिने, यो बाढी पहिरोबाट पनि धेरै चुनौती भएको भएर यी समस्याले गर्दा यो बेला बेलामा समस्या आउने गर्दा चालन गर्न केही कठिनाई भएको छ। राज्यले हेरेर यो मर्मतमा र पम्पहरू जगेडा राखिदिने काम गरिदियो भने पक्कै पनि सहज हुन्छ।
भग्नस्खाली छ गुगामा सञ्चालित लिफ्टिङ खानेपानी योजना मर्मत नहुँदा त्यहाँका स्थानीयलाई खानेपानीको समस्या परेको छ। मर्मत गर्न ठूलो रकम आवश्यकता पर्ने भएकाले उपभोक्ता समितिले मर्मत गर्न नसक्दा समस्या उत्पन्न भएको हो। स्थानीय माया सुनार:
टाढा जंगलको बीचमा छ, एक्लै जान डर लाग्छ, एक घन्टै लाग्छ कि जानलाई।
लिफ्टिङ खानेपानी योजना सञ्चालन गरिसकेपछि त्यस्ता योजना दीर्घकालीन रूपमा सञ्चालन गर्न नियमित मर्मत तथा उपकरण खरिद र प्राविधिक पक्ष बलियो बनाउने हो भने सुक्खा याममा खानेपानीको समस्या हट्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
काठमाडौँ महानगरपालिकाले खुल्ला स्थानमा फोहोर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ। प्लास्टिक जन्य फोहोरबाट निस्कने धुवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहोर नबाल्न महानगरले आग्रह गरेको हो। महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वास प्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढ़ी हानि गर्ने बताउनुभयो। महानगरबाट फोहोर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहोर विसर्जन गर्न उहाँले महानगरवासीलाई अनुरोध गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। काश्मीर स्थित पहलगाम क्षेत्रमा बन्दुकधारीले एक पर्यटकको समूहमाथि गोली प्रहार गर्दा कम्तीमा 5 जनाको मृत्यु भएको छ। घटनामा अन्य धेरै मानिस घाइते भएका बताइएको छ। सर्वसाधारणमाथि भएको यो आक्रमण अहिलेसम्मकै डरलाग्दो भएको र त्यस क्षेत्रमा प्रहरी र सेनाको टोली तैनात गरिएको त्यहाँका मुख्यमन्त्री ओमार अब्दुल्लाहले बताउनुभयो। सन् 1999 अशान्त रहेको त्यस मुस्लिम बाहुल्य क्षेत्रमा भएको आजको घटनाको हालसम्म कुनै पनि अतिवादी समूहले जिम्मेवारी लिएको छैन। इजरायलले 50 दिनदेखि गाजा क्षेत्रमा सबै सहायता रोकेको र यसले प्यालेस्टिनीहरूमा गम्भीर प्रभाव पारेको संयुक्त राष्ट्र संघले जनाएको छ। संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफन डुजारिकले न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघीय कार्यालय ओसीएचएलाई उद्धृत गर्दै 50 दिनदेखि खाना, इन्धन, औषधि वा अन्य आवश्यक आपूर्ति गाजामा प्रवेश नगरेको बताउनुभयो। डुजारिकले लाखौं मानिस विस्थापित भएको पनि बताउनुभयो भने आपतकालीन टोली र सहायता कर्मीहरूमाथि इजरायली आक्रमणहरू फेरि बढ़ेका जानकारी दिनुभयो। सन् 2023 अक्टोबरमा हमासले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या र 200 जनाको अपहरण गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 61,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने गाजाका 90% भूभाग अनुत्पादक भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विकासका पूर्वाधारहरूमा लगानी अभिवृद्धि गर्न सरकारले वैकल्पिक विकास वित्त कोष सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ। 1 खर्ब बराबरको अधिकृत पुँजी र 25 अर्बको चुक्ता पुँजी रहने गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्न अर्थ मन्त्रालयले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी व्यवस्था गर्न भनेको विधेयक 2082 संसदमा दर्ता गरेको हो। स्वदेशी तथा विदेशी लगानी लगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोग, संस्थागत संरचना निर्माण, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषयहरूलाई समेट्ने गरी वैकल्पिक विकास वित्त सम्बन्धी कानून आवश्यक रहेकोले विधेयक अघि सारेको अर्थ मन्त्रालयले जनाएको छ। नेपालको पूर्वाधार विकासको क्षेत्रमा हाल वार्षिक 2-3 खर्ब मात्र लगानी भइरहेको छ। लगानीको आवश्यकता र स्रोतको उपलब्धताका बीच रहेको कमी पूर्ति गर्न लगानीका नवीन स्रोतहरू वैकल्पिक वित्तको माध्यमबाट खोज्न विधेयक ल्याइएको हो। कोषमान सरकारले 12.75 अर्ब लगानी गर्नुपर्नेछ। नेपाली बजारमा मंगलबार छाप भएको सुनको भावले ऐतिहासिक रेकर्ड बनाएको छ। मंगलबार छाप भएको सुन तोलामै 6,900 रुपियाँले बढेर कारोबार भएको छ। यो सँगै सुनको भाव तोलाको 1,97,900 रुपियाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा उच्च वृद्धि हुँदा नेपाली बजारमा पनि सुनको मूल्य वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति अंश 3,400 अमेरिकी डलर माथि पुगेको छ। नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार 9.9 अंकले घटेको छ। यसदिन नेप्से परिसूचक 0.36% घटेर 2888.32 को बिन्दुमा कायम भएको छ। मंगलबार 319 कम्पनीहरूका 2,25,55,000 किता शेयरहरू 8,32,12,82,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबारको कारोबारमा होटल तथा पर्यटन समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहका उपसूचकहरू बढेका छन् भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। भरतपुरका करदाताहरू मध्ये 3,100 करदाताले आफ्नो आय विवरण बुझाएका छैनन्। अन्तर्राष्ट्रिय कार्यालय भरतपुरले पुष मसान्त भित्र आय विवरण बुझाइसक्नुपर्ने करदाताले हालसम्म विवरण नबुझाएको जनाएको छ। अन्तर्राष्ट्रिय कार्यालय भरतपुर अन्तर्गत हाल 72,562 करदाताहरू रहेका छन्। मौरी पालन व्यवसायलाई प्रवर्धन गर्न सहयोग गर्ने गरी सर्लाईका व्यावसायिक मौरी पालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ। सोमबार कार्यक्रमका बीच जिल्लाका 28 मौरी पालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो। नेपाल मौरी पालक किसान संघ सर्लाईको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उप आयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
लीग लिडर प्लानिङ बोइज युनाइटेडले शहीद स्मारक बी डिभिजन लीगमा पहिलो पटक अङ्क बाँडेको छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मंगलबार प्लानिङ बोइज ब्रिगेड बोइज क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो। यो बराबरीसँगै प्लानिङ बोइजले 7 खेलबाट 19 अङ्क जोडेको छ। ब्रिगेड समान खेलबाट अङ्कसहित 5 स्थानमा उर्लिएको छ। प्लानिङ बोइजलाई श्री भगवती क्लबले 17 अङ्कका साथ पछ्याइरहेको छ। यसै गरी अन्नपूर्ण क्लब, आरसिटी र नयाँ बस्ती क्लब रेलिगेशन क्षेत्रमा छन्। अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा वैशाख 11 गतेदेखि 14 गतिसम्म दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस च्याम्पियनशीप हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै संघका महासचिव कुबेर प्रसाद सिंहले प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र मालदिप्सको सहभागिता रहने जानकारी दिनुभयो। लन्चुरी स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षणमा प्रतियोगिता हुनेछ। प्रतियोगितामा यू 19 र यू 15 का बोइज गर्ल्स खेलाड़ीले सिंगल, डबल्स, टीम इभेन्ट र मिक्स डबल्स गरी कुल 14 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालका 16 सहित कुल 85 खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिता उज्बेकिस्तानमा हुने एसियन यू टेबल टेनिस च्याम्पियनशीपको छनौटका रूपमा पनि रहेको छ। यू 19 टीम इभेन्ट्समा शीर्ष दुई बोइज तथा गर्ल्स टोलीले एसियन च्याम्पियनशीपमा सहभागिता जनाउन पाउनेछन्। नेपाल क्रिकेट संघ क्यानले आगामी जूनमा स्कल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलाको तयारीका लागि कोर क्याम्प गर्ने भएको छ। पहिलो चरणमा 49 सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको भए पनि अब यू 19 तीन खेलाड़ी थप गरी 52 खेलाड़ी पुर्याइएको छ। नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव टोलीमा थपिएका छन्। क्यानले यी खेलाड़ीलाई निलो, हरियो, रातो र पहिलो गरी 4 समूहमा विभाजन गरिएको छ। प्रमुख प्रशिक्षक स्ट्रुड आर्ट लको प्रत्यक्ष निगरानीमा यी खेलाड़ी बीच अभ्यास खेलहरू सञ्चालन गरिनेछ, जसबाट अन्तिम टोली छनौट प्रक्रिया अगाडि बढाइनेछ। आउँदो अप्रेल 26 मे 3 मुलपानीका दुवै क्रिकेट मैदानमा यो क्याम्प हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 36.9 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस र दिपालको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 18.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल कम्युनिष्ट पार्टीको 76 स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। शिक्षा मन्त्री विद्या भट्टराईले असहमतिमा नभई स्वास्थ्यका कारण राजीनामा दिनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। कक्षा बाह्रको परीक्षा निर्धारित मितिमै गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय, सहज वातावरणमा परीक्षा सञ्चालनका लागि सहकार्य गर्न सरोकारवाला सबैलाई बोर्डको आग्रह, र काश्मीरको पहलगाम क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परि 5 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।